چاند سورج ستارے جیسے، ان کے قدموں کے اتارے جیسے، اور بادشاہوں سے کوئی کہتے ذرا جھاڑو دیتے ہیں تمہارے جیسے.
اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، صدق اللہ مولانا العظیم. ان اللہ وملائکته یصلون علی النبی، یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا ومولانا محمد معدن الجود والکرم وآلہ واصحابہ وبارک وسلم. صلاة وسلاما علیک یا رسول اللہ صلی اللہ تعالی علیک وسلم. ابھی بچوں نے نعت مصطفیٰ اچھے انداز سے پڑھا، اس میں ایک شعر یہ پڑھا: درود پاک پڑھ لیجیے: اللهم صل علی سیدنا ومولانا محمد معلم الجود والکرم وآلہ واصحابہ وبارک وسلم صلاة وسلاما علیک یا رسول اللہ. وہ شعر یہ تھا: لب پہ آ جاتا ہے جب نام جناب، منہ میں گھل جاتا ہے شہد نایاب، وجد میں آ کے ہم اے جاں بیتاب، اپنے لب چوم لیا کرتے ہیں. سیدی امام احمد رضا علیہ الرحمت و رضوان نے ایک انوکھے اور نئے ڈھنگ سے نعت مصطفیٰ ارشاد فرمائی ہے. پہلے آپ یہ سمجھیں کہ شہد بنتا کیسے. شہد ایک بہت اچھی اور پاکیزہ غذا ہے. اس کا پروسیجر باغ میں پھل اور پھول کے رس چوس کر شہد کی مکھی شہد بناتی ہے، یہ سب لوگ جانتے ہیں. قرآن مجید نے بھی شہد کے سلسلے میں ایک اجمالی بیان دیا ہے اور ایک پوری سورہ سورہ نحل کے نام سے قرآن مجید میں نازل فرمائی ہے. نحل کہتے ہیں شہد کی مکھی کو. انگریزی میں شہد کی مکھی کو ہنی بی کہتے ہیں، اور ہندی میں مدھو مکھی کہتے ہیں. ایک چھوٹا سا کیڑا ہے اور بہت زہریلا کیڑا ہے، اگر آپ کے گال پر بیٹھ کر ہلوں سے ایک انجیکشن لگائے تو آپ صبح سے شام تک درد میں مبتلا نظر آئیں گے. जितना घिसेंगे उतना ही माशा अल्लाह गाल फूल करके टमाटर जैसे हो जाएगा। ये जहर का कीड़ा है, इसी जहरीले कीड़े को रब ने शहद बनाने के लिए सिलेक्ट किया है, चुना है। और उसका बयान सूरह नहल में बयान फरमाया, अल्लाह ताला इरशाद फरमाता है, वअवहा रब्बुका इलन नहल अनितखिली मिनल जिबाल बुयूतं वमिनश शजर وَمِنَ الشَّجَرِ وَمِمَّا يَعْرِشُونَ۔ اس کا ترجمہ یہ ہے، تمہارے پروردگار نے شہد کی مکھی کی طرف وحی بھیجی۔ اللہ تعالی دو قسم کی وحی بھیجتا ہے، وحی کے معنی ہماری زبان میں پیغام اور میسج۔ بچہ بچہ میسج آج جانتا ہے، موبائل رکھتا ہے، میسج آ گیا، میسج آ گیا۔ اسی میسج کو جو رب کی طرف سے آتا ہے اس کو عربی میں وحی کہتے ہیں۔ اللہ تعالیٰ اپنا پیغام، اپنا میسج نبیوں کی طرف بھیجتا ہے، اس کو وحی نبوت کہتے ہیں۔ ایسی وحی جو وحی نبوت ہے کسی اور کے لیے نہیں ہوتی، اور ایک ایسی وحی ہے وہ کامن ہے، اللہ تعالی غیر نبی کی طرف بھی بھیجتا ہے۔ قرآن میں اس کا کئی جگہ تذکرہ ہے، ابھی میں اس کی تفصیل نہیں بیان کر رہا ہوں۔ اس آیت کریمہ میں بھی رب فرماتا ہے کہ وَأَوْحَا رَبُّكَ إِلَى النَّحْلِ، تمہارے پروردگار نے وحی، پیغام، سندیش، میسج شہد کی مکھی کی طرف بھیجا۔ وہ پیغام کیا تھا؟ رب العالمین فرماتا ہے، ام اتخذی من الجبال بیوتا ومن الشجر ومن ما یعرشون۔ اے شہد کی مکھی، اپنا گھر پہاڑ میں بنانا۔ جب شہد کی مکھی کو پیدا کیا تو یہ پیغام بھی اس کو دیا، شہد کی مکھی اپنا گھر پہاڑوں میں جا کر بنانا، اگر پہاڑ میں نہ جا سکے تو وہ من الشجر، کسی درخت کی شاخ پر اپنا گھر بنانا۔ شہد کی مکھی کے گھر کو چھتا کہتے ہیں، آپ کے خاندیش کی بولی میں معلوم نہیں کیا کہتے ہیں، کیا کہتے ہیں؟ چھتے ہی بولتے ہیں۔ چلو ٹھیک ہے، وہ اپنا چھتا درخت کی شاخ پر بناتی ہے۔ پروردگار عالم فرماتا ہے، اگر درخت پر اپنا گھر بنانا تجھے اچھا نہ لگے تو وہ مما یا رسول، کسی چھت کے نیچے اپنا چھتا بنانا۔ تین ہی اس پاٹ اللہ نے شہد کی مکھی کو مکان بنانے کے لیے سمجھایا ہے۔ آپ سمجھ رہے ہیں نا، کہاں کہاں؟ پہاڑ میں، نہیں تو درخت کی شاخ پر، نہیں تو کسی چھت کے نیچے۔ میں 84 سال کا بوڑھا ہو گیا ہوں، کسی شہد کی مکھی کا چھتا ان تین جگہوں کے علاوہ چوتھی جگہ نہیں دیکھا۔ اگر کسی نے دیکھا ہے تو بتائے، کپاس کے کھیت میں دیکھا ہے، گنے کے کھیت میں دیکھا ہے، کہیں آپ کو نظر نہیں آئے گا۔ تین ہی جگہ وہ پہلے دن سے اور آج تک अपना घर बना रही है। क्यों? अल्लाह ताला ने उसको समझा दिया वही के जरिए। ऐ मुसलमान, जरा यहां संजीदा होकर सोच कि अल्लाह ताला ने तुझे भी समझाया है कि अपने प्लाट पर मकान बनाना, दूसरे की जमीन को हड़प मत करना। लेकिन आज मुसलमान पुराना मकान अगर बनाता है और किसी गरीब का मकान उसके मकान से है तो बड़ी होशियारी से फुट दो फुट अंदर घुस जाता है, ये नहीं सोचता। मेरी कोई बहन बोल रही अंदर घुस गया। शहद की मक्खी को हुक्म दिया है कि तीन ही जगह तीन स्पॉट पर अपना मकान बनाना, हमें भी हुक्म दिया है। उसके पास एक वही रब ने भेजा और हमारे पास नबी के जरिए तीस पारे की वही भेजी। बोलो वो जहरीला कीड़ा और तुम में कितना डिफरेंस है। पूरा पूरा प्लाट जसब करके, माशाल्लाह, पूरा प्लाट जसब करके मकान बना लेता है और सीना तान कर कहता है जो करना है कर लो। ए लोगों, क्या दीन इसी का नाम है? जहरीले कीड़े से भी गए गुजरे हो गए हो, इसका अजाब क्या होगा? हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं, जिसने किसी की जमीन गसब की, जमीन क्या उतना टुकड़ा ऊपर से लेकर नीचे तक उस दिन कयामत में जाहिर किया जाएगा और उसका वजन उसके गर्दन में लटका दिया जाएगा और अल्लाह ताला फरमाएगा उठा, इसका वजन उठा। अगर एक एकड़ है तो एक एकड़ गर्दन में डाल दिया जाए, दो चार फुट है तो कितनी गहरी जमीन है, उठाओगे? अगर इतने बड़े पत्थर की चट्टान बांध दी जाए गर्दन में तो कमर के मन के ढीले पड़ जाएंगे। जमीन हड़पना आसान है, रब के अजाब को सहना आसान नहीं। कीड़े की, जहरीले कीड़े की फितरत से सबक हासिल करो। एक जहरीला कीड़ा, रब ने उसे समझा दिया है, अनितखिजी मिनल जिबाल बुयूतम व मिन शजर व मिम्मा यारिसून, पहाड़ में बनाना, दरख्त की शाख पर बनाना अपना छत्ता, या घर के या किसी छत के नीचे बनाना। खुदा की कसम, उस जमाने से लेकर पूरा खानदान इसी अल्लाह की गाइडलाइन पर चल रहा है, एक इंच इधर उधर नहीं हुआ। अब यहां तक, इसके बाद जब बाप बेटा पोता परपोता लकड़ पोता धकड़ पोता सकड़ पोता नखड़ पोता जितनी भी नस्ल आएगी, याद रखना हर एक शहद की मक्खी अपना तीन ही मकाम पर मकान बनाने की जुरत करेगी। ये है शहद की मक्खी जो रब की वही की फॉलोअर है। एक पैगाम ये था और दूसरा पैगाम ये है, सुम्मा कुली मिन कुली समारा, जब तू छत्ता बना ले, सुम्मा कुली मिन कुली समरा, फिर किसी बाग में गार्डन में चली जाना, वहां जो भी फल फूल मिले उसका रस चूस करके अपना पेट भर। खाने का सिस्टम भी रब ने बता दिया, किसी की बिरयानी के देख में मत घुसना, हलवाई की दुकान पर हमला मत करना, तेरे खाने के लिए बस एक ही रास्ता है, सुम्मा कुली मिन कुल्लिस समरा, फल फूल बागों में जाना, वही चूसना जो भी बाग हो। आज शहद की मक्खी सिर्फ गुलाब का फूल नहीं ढूंढती, नीम का कड़वा फूल भी मिलता है तो उसी को चूस करके अपना पेट भर लेती। टेस्ट और लज्जत नहीं ढूंढती, रब के हुक्म के सामने सर झुकाती। गुलाब का फूल मिला तो चूस लिया, धतूरे का फूल मिला तो चूस लिया, मीठा फूल मिला उसे चूसा, कड़वा फूल मिला उसे भी चूस करके पेट भर लिया। कड़वा हो, फीका हो, कसैला हो, बदबूदार हो, जैसा भी रस मिला उसे पी करके उसने अपना पेट भर लिया। इतना बड़ा पेट है, बहुत बड़ी टंकी नहीं है। उसने टेस्ट और लज्जत नहीं देखा, रब का हुक्म देखा। और आज है मुसलमान, खाने पीने में हम कोई एहतियात नहीं करते, नापाक है उसे पी लेते हैं, हराम है उसे पी लेते हैं। हर जगह जाता है, क्या बोलते हैं उसको, चाइना डिश, क्या क्या मिलाते हैं अल्लाह बेहतर जाने, मुझे तो मालूम नहीं। शराब ये पिए, हराम की चीजें ये पिए, नाजायज खाने ये खाए, इसको लज्जत चाहिए। शहद की मक्खी को लज्जत नहीं चाहिए, फरमाने इलाही चाहिए। एक जहरीला कीड़ा है, वो खाने में भी बड़ा महताब है। यहाँ तो काफिर के हाथ का जमीन है, वो भी खा ले, वहां भी बेच रहा है गोश्त, खा ले, खाना है गोश्त। मुसलमान बगैर गोश्त के कहां जिंदा रहता। अल्लाह की वही का पालन अगर देखना है तो शहद की मक्खी को देखो। मेरी बात समझ में आ रही है? ये दो पैगाम है। और तीसरा पैगाम रब फरमाता है, फसलों की सो बोला रब के जोलोला। शहद की मक्खी जब पेट भर ले फसलों की, फिर यहां से चल, सो बोला रब के जोलोला, जोलोला अपने रब के रास्ते पर चल, किसी लफंगे के रास्ते पर मत चल, अपने रब की राह चल। और ये रास्ता तेरे लिए बड़ा आसान है। मुसलमानों को भी सिराते मुस्तकीम पर चलने का रब ने हुक्म दिया, और मक्खी को भी एक आसान रास्ता बताया है। ए मक्खी, खा पी लिया है तो भुनभुन भुनभुन बकवास करते मत चलना, रब तुम्हें रास्ता बताता है उसी रास्ते पर चलना। आप पूछेंगे मक्खी को कौन सा रास्ता बताया, नमाज का रास्ता नहीं बताया? अगर ये शहद की मक्खी मस्जिद में घुस जाते तो इमाम साहब पैजामा धाड़ धाड़ के मुसल्ले से बाहर आ जाते, इसलिए मस्जिद में नहीं भेजा, हज करने के लिए अरफात में नहीं भेजा। वरना मक्खियां अगर हज करने जाती तो सारे हाजी अपना एहराम धाड़ते हुए मैदानी अरफात से गायब हो जाते। रब ने एक आसान रास्ता मक्खी को बताया है। मुफस्सिरीन फरमाते हैं वो रास्ता ये है कि मक्खी से रब ने फरमाया, कुरान मजीद इरशाद फरमाता है, इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी। अल्लाह ताला अपने हबीब पर दुरूद भेजता है। यही एक अल्लाह का रास्ता बड़ा आसान था। मक्खी से फरमाया, जब पेट भर जाए और घर जाना है, छत्ते में जाना है, तो मेरे हबीब पर दुरूद पढ़ते हुए चले जाना, मुस्तफा प्यारे की याद करते हुए बाग से निकलना और अपने छत्ते में जाकर आराम करना। खुदा की कसम ये मक्खी चलती है, भुन भुन करती है, लेकिन गाली नहीं बकती है। वो पढ़ती है, अल्लाहुम्मा सल्ले अला سيدنا ومولانا محمد. اے اللہ اپنے حبیب پر درود بھیج. یہی وظیفہ درود کا پڑھتے ہوئے وہ باغ سے نکلتی ہے اور اپنے گھر پہنچتی ہے. یہ تین پیغام یاد رکھنا. پہلا پیغام گھر بنانا, دوسرا پیغام کھانے کے بارے میں, اور تیسرا گھر گھر لوٹ تیسرا پیغام گھر لوٹنے کے بارے میں کہ کیسے لوٹے گی. یہ تین پیغام اللہ تعالی نے شہد کی مکھی کو عطا فرمایا, اور جب یہ تینوں باتیں پوری کر کے شہد کی مکھی اپنے چھتے میں جاتی ہے تو رب العالمین جل مجدہ اس کا رزلٹ بیان فرماتا ہے, ارشاد فرماتا یخرج من بطونها شراب مختلف الوانه فيه شفاء للناس. جب وہ اپنے چھتے میں پہنچتی ہے تو یخرج من بطونها, تو ان کے شکموں سے, ان کے پیٹ سے نکلنا شروع ہوتا ہے پینے کی ٹیسٹ فل چیز, بہت لذیذ چیز اس کے پیٹ سے نکلتی ہے. اس کے رنگ الگ الگ ہوتے ہیں, جیسا پھول ویسا ہی رنگ ہوتا ہے. شہد کا رنگ کئی قسموں کا ہوتا ہے لیکن اس کی خصوصیت رب فرماتا ہے فیہ شفاء للناس, اس میں پوری مانو جاتی پوری انسانیت کے لیے رب نے شفا اور تندرستی رکھی. کیڑے کی ایک زہریلے کیڑے کے منہ سے نکلا ہوا رس, دھتورے کا پھول ہے, نیم کا کڑوا پھول ہے, ایسے ایسے پھول چوس کے آتی ہے اور زیادہ دیر نہیں لگتا ہے اس چھوٹے سے اس کے پیٹ میں وہ پھول کے کڑوے اور بدبودار رس جو ہوتے ہیں ایسا ریفائن ہو جاتے ہیں. اللہ تعالیٰ نے اس کے چھوٹے سے پیٹ میں کتنی بڑی ریفائنری فیکٹری پیچ کر دی, فلٹر پروجیکٹ لگا دیا ہے. خدا کی قسم انسان کی عقل حیران رہ جائے گی. شہد بنانے کے لیے اگر 10 کلومیٹر 10 ایکڑ اتنی بڑی فیکٹری بنا لو تو یہ کام نہیں ہو سکتا, اور رب نے ایک چھوٹے سے پیٹ میں ایک کڑوے رس کو کنورٹ کرنے کے لیے اور اس کو فلٹر کرنے کے لیے, اس کو ریفائن کرنے کے لیے کیسا پروجیکٹ لگایا ہے خدا کی قسم, جو کبھی بگڑتا نہیں, ایسی مشین ہے. اس کو انجینئر بھی نہیں لگتے, صرف اتنا کام کرتی ہے کہ نبی پر درود پڑھتے ہوئے گھر تک جاتی ہے. پیٹ کا بدبودار رس خوشبودار بن جاتا ہے, کڑوا رس میٹھا بن جاتا ہے. صرف میٹھا ہی نہیں بنتا ہے بلکہ کھانے والوں کی بیماریوں کو دور کرتا ہے. اگر بیمار نہیں ہے تو تندرست بنا دے, وہ چیز نکلتی ہے رب فرماتا ہے یہ ہے شہد. سمجھ گئے؟ لیکن یہ شہد ایسا ہے ہر جگہ ملتا ہے, یہ شہد کے لیے مشکل نہیں ہے, ہر جگہ ملے گا. اور شہد لینے کے لیے لوگ جاتے ہیں تو کہتے ہیں پیور 1000 روپیہ کلو, پیور 2000 نہیں 1500. یہ شہد ہے کیا؟ مکھی کی الٹی ہے, اس کی اومیٹنگ ہے, اس کا تھوک ہے. اے پروردگار عالم انسانوں کو ایک مکھی کا تھوک چٹوا رہا ہے, اپنا تھوک چاٹو. سارے لوگ کہیں گے کتنا بڑا دلیدر ہے, تھوکتا ہے اور چاٹتا ہے. ایک کیڑا ہے उस कीड़े के थूक को चाटने के लिए पैसा खर्च करना पड़ता है। और कोई बोलता है कि नहीं पीवर थूक चाहिए, थूक नहीं बोलते, शरीफ लफ्ज शहद चाहिए। कुरान कहता है यखरजो मिन बुतूनहा, ये उसके मुंह से निकला हुआ है, वहां से खाकर आई, यहाँ आकर उल्टी की, इतनी देर में शहद बन गया, ये मुस्तफा पर दरूद पढ़ने का तरीका। और ये शहद हर जगह मिलता है, ये कमयाब नहीं है, कसरत के साथ पाया जाता है। आला हजरत फरमाते हैं लब पे आ जाता है जब नामे जनाब, जनाब से मुराद स्कूल का मास्टर नहीं है जो सारी कायनात को पढ़ाने के लिए आए, जनाबे मुस्तफा की जात है। लब पे आ जाता है जब नामे जनाब, मुंह में घुल जाता है शहदे नाया। एक है कमयाब, थोड़ा मिलता है, और नायाब वो है कि कहीं नहीं मिलता, वो उसे मिलता है जो इसके मुस्तफा में मशहूर हो और नबी का नाम लेकर उसी के मुंह में ये शहद बनता है, दूसरे के मुंह में नहीं। दुकान पर ये नहीं मिलता है, न ये कमयाब है न कसीर याब है, ये नायाब मुंह में घुल जाता है शहदे नायाब। अब जब शहदे नायाब होता है तो पूरे होठों पर, दांतों पर, हर जगह शहद की चिपचिपाहट होती है। आला हजरत फरमाते वजद में आके या वजद में होके हम ऐ जा बेताब, ऐ मेरी जान हम बेताब हो जाते हैं, या जाने बेताब से मुराद वजद में आके ऐ जा बेताब, अपने लब चूम लिया करते। हम अपने लबों को मुस्तफा का नाम लेके क्यों चूमते हैं? हमारे मुंह में शहद नायाब है, और शहद आंख में लगाने से आंख की बीमारी भी दूर होती है, रोशनी बढ़ती है। शहद यहाँ पैदा हुआ और लगाया आंख में, क्या मेरे आला हजरत ने हिकमत बताई है? क्या लोग आला हजरत के कलाम को समझेंगे? इतना बड़ा चैप्टर जब समझाया जाए तब एक कलाम समझ में आता है। मुंह में घुल जाता है शहदे नायाब, वजद में आके हमें जा बेटा, अपने लब चूम लिया करते हैं। जो आदमी कहते हैं क्यों चूमते हैं? अबे तेरे हाथों गोबर भी नहीं पैदा होता, तेरे मुंह में बदबू रहती है, और आशिक के मुंह में मुस्तफा का नाम आता ही लब पर शहदे नायाब बन जाता है। तो हम चूमेंगे कि तू चूमेगा? तू तो किसी के सामने खांस दे तो नाक बंद कर ले, तेरे मुंह से बदबू आती है। ये आशिक का लब है, लब पे आ जाता है जब नामे जनाब, मुंह में घुल जाता है शहदे नायाब, वजद में आके हम ऐ जा बेटा, अपने लब चूम लिया करते। लब चूमने की एक हिकमत ये है, आप कहेंगे हमको तो मीठा मीठा नहीं लगता, मीठा इस लब को दुनिया की चीज लगती है, और मुस्तफा का नाम जो शहदे नायाब पैदा करता है इसकी मिठास रूह को महसूस होती है। हमारी रूह सोई हुई है, और सोई हुई रूह को अगर आप हल्दीराम का रसगुल्ला भी खिलाएं, जो कोई टेंशन उत्सुक करता रहे, वो तो नींद में है, फुगुर फुगुर करके इधर उसका रस बहेगा उधर बहेगा, जो बेदार होता है उसे पता चलता है मैं रसगुल्ला खा रहा हूँ, वो रस को नीचे नहीं बहने देता, अगर बहा तो यूं उठा कर फिर चाट लेता है, पूरा का पूरा पेट में जाता है। रूह जब बेदार होती है तो मुस्तफा के नाम की मिठास महसूस हुआ करती है, اور روح جب سوئی ہوئی ہوتی ہے تو یاد رکھو جو رس گلا نہیں پورا ڈرام منہ میں ڈال دو ناک میں جائے گا ادھر جائے گا تھی چھا کرے گا اسے محسوس نہیں ہوگا. اے مسلمان مسل کے اعلیٰ حضرت پر چل کر اپنی سوئی ہوئی روح کو بیدار
کر.
اپنی سوئی ہوئی روح کو جس دن بیدار کر لے گا تو ہر کڑوی چیز کڑوی لگے گی اور ہر میٹھی چیز میٹھی لگے گی. برائی کڑوی اور بدبودار ہے, مومن کی روح بیدار ہو جاتی ہے تو برائیوں سے نفرت ہوتی ہے اور اچھی چیز میٹھی خوشگوار ہوتی ہے, میٹھی چیز سے رغبت ہوتی ہے. یہ ہمارے اندر چینجنگ کب آئے گی؟ نیکیوں کی طرف پڑھو بڑھو لب کو دوڑو. رب فرماتا ہے فَاسْتَبِقُوا الْخَيْرَاتِ, اے لوگوں نیکیوں کی طرف سبقت کرو بڑھو. نیکیوں کو جس دن تم نے کلیجے سے لگا لیا اور برائیوں سے توبہ کر لیا تمہاری روح پھر بیدار ہو جائے گی. اس میں صدیق کی صداقت, عمر کی عدالت, عثمان کی سخاوت, علی کی شجاعت, رضوان اللہ تعالی علیہ اجمعین کی تجلی نظر آئے گی. تو تمہارے اندر جب یہ چار صحابہ کے صفات کی تجلیاں آئیں گی تو تمہارے ہونٹوں پر نہیں روح کے اندر مصطفیٰ کے نام کا مزہ بھی ملے گا. لب پہ آ جاتا ہے جب نام جناب, منہ میں بھول جاتا ہے شہد نایاب, وجد میں ہو کے ہمیں جا بے تاب اپنے لب چوم لیا کرتے ہیں. لیکن باوجود اس کے کہ ہماری روح کو مزہ نہیں ملتا پھر بھی ہم چومتے ہیں. چومتے ہو کہ نہیں؟ اور ہمیشہ چومتے رہنا. یہ ہمارے باپ حضرت آدم علیہ السلام کی سنت ہے. حضرت آدم جب پیدا ہوئے تو تفصیل ہے ان کی پیشانی میں رب نے نور محمد الرسول اللہ صلی اللہ علیہ وسلم سجا دیا تھا, اور یہ نور مصطفیٰ آدم کی پیشانی میں سبحان اللہ کی تسبیح پڑھتا تھا. حضرت آدم علیہ السلام ایک دن رب کی بارگاہ میں عرض گزار ہوئے, پروردگار عالم میری پیشانی سے ایک کرکر کرکر کی آواز آتی ہے, سرسراہٹ کی آواز ہے, یہ آواز کیسی ہے؟ رب نے فرمایا آدم تمہارے نسل سے آخر زمانے میں ایک نبی تشریف لائیں گے جن کا نام احمد اور محمد ہوگا, انہی کا نور تمہاری پیشانی میں امانت رکھ دیا گیا ہے, جو نسلن بعد نسلن منتقل ہوتے ہوئے ان کے والد کے پشت میں پہنچے گا, اور یہی نور محمد الرسول اللہ صلی اللہ علیہ وسلم بن کر دنیا میں تشریف لائے گا. وہ نور ہے آدم. تو حضرت آدم کو ہمارے حضور سے محبت پیدا ہوئی اور عرض کرنے لگے یا اللہ میں اس نور کی زیارت کرنا چاہتا ہوں. تو اللہ تعالی نے فرمایا اگر اس نور کو دیکھنا چاہتے ہو تو اپنے انگوٹھے کی طرف دیکھو. حضرت آدم نے انگوٹھوں کے ناخنوں کو دیکھنا شروع کیا, یہ نور یہاں سے چل کر اور حضرت آدم کے انگوٹھے کے ناخن میں چمکنے لگا. حضرت آدم نے جب اس نور کی چمک دمک دیکھی تو جھوم گئے, بیتاب ہو گئے, فوراً اس نور کو ہونٹوں سے لگا کر آنکھوں سے لگایا. یہ پہلا دن تھا ہمارے باپ نے حضور صلی اللہ علیہ وسلم کا نور دیکھا اور جھوم کر اسے چوم لیا. ہمارا وہ نصیب تو نہیں ہے, ہم صرف اپنے والد گرامی کی اس ادا کو پسند کر کے اور نام مصطفیٰ سن کر انگوٹھے کو چوم کر آنکھوں سے لگا لیا کرتے ہیں. حقیقت کچھ اور تھی. آج حضرت آدم کی ہم نقل کرتے ہیں, نقل کرنے میں بھی ثواب ہے. اگر وہابی پوچھے کیسے تو اس سے کہنا کہ کسی حاجی سے پوچھ لو, جب منا کے میدان میں دسویں تاریخ کو حاجی پہنچتا ہے عرفات مزدلفہ سے ہو کر, تو ایک جگہ جاتا ہے اور کہتا ہے میں شیطان کو کنکری مارنے جا رہا ہوں. کیا شیطان وہاں کھڑا ہے؟ نہیں. ایک مرتبہ حضرت ابراہیم و اسماعیل کے زمانے میں باپ بیٹوں کو وسوسہ ڈالنے کے لیے وہاں شیطان ظاہر ہوا تھا. حضرت ابراہیم نے 7 کنکریاں اٹھا کر ماری تھی اور وہ زمین میں دھنس گیا تھا. سمجھ گئے؟ وہ 3 جگہوں پر دھنسا, آج وہاں ہے نہیں, لیکن حضرت ابراہیم نے وہاں شیطان کو کنکری ماری تھی. اگرچہ شیطان ہم کو نظر نہیں آتا, حضرت ابراہیم کی سنت کو آج ہم ادا کر رہے ہیں, ہم کو بھی شیطان کو بھگانے کا ثواب ملے گا. اسی طرح حضرت آدم نے دیکھا تھا انگوٹھے میں نور مصطفیٰ کو, ہم نے نہیں دیکھا, لیکن ہم اسی ادا کو آج بھی نقل کرتے ہیں. میرے باپ آدم آپ نے دیکھ کر کیا تھا, آج ہم نے دیکھا نہیں, آپ کی ادا کو ہم ادا کر رہے ہیں, وہی ثواب انشاءاللہ ہم کو بھی ملے گا. اسی لیے علماء فرماتے ہیں جس کی آنکھ میں کوئی کنکر یا ذرہ چلا گیا نہیں نکلتا ہے کسی طرح سے, تو اذان میں جب حضور کا نام سنے تو حضور کے نام کو سن کر اپنے لبوں پر لگائے, آنکھوں پر مس کرے, انشاءاللہ آنکھ کی تکلیف دور ہو جائے گا. یہ بھی علماء نے فرمایا جو روزانہ ایسا کرتا ہے اس کی آنکھ کی روشنی انشاءاللہ برقرار رہے گی. اس کو کرو, اور اگر نہ تمہاری روشنی کسی وجہ سے برقرار رہی تو ثواب تو ضرور ملتا چلا جائے گا. اس نیت سے اس کام کو چھوڑنا نہیں, چاہے لوگ بدعت کہیں چاہے اسے ناجائز کہیں. میرے دوست, یہ انسان کی فطرت ہے کہ اپنے بڑوں کے نقش قدم پر چلے, اور وہ اپنے نقش قدم پر چلے گا تو مسلمان اپنے بڑوں میں سے غوث و خواجہ کو بڑا جانتا ہے, بزرگوں کو بڑا جانتا ہے. ان کے نقش قدم پر چلو گے, ہدایت کی منزل قریب آتی چلی جائے گا. اسی لیے اعلی حضرت فرماتے ہیں یا رسول اللہ, تیرے غلاموں کا نقش قدم ہے راہ خدا, وہ کیا بہک سکے جو یہ سراغ لے کے چلے گا. میرے غوث اعظم, پیران پیر, پیر دستگیر کتنے بڑے پیر تھے. ان کی شان یہ تھی جب بسم اللہ خانی کے لیے انہیں بٹھایا گیا تو 17 پارے آپ نے بسم اللہ پڑھنے کے بعد پڑھنا شروع, 17 پارے پڑھ گئے. جو صاحب پڑھانے آئے تھے, یا اللہ اس کو میں الف با کیا پڑھاؤں, یہ تو 17 پارے کا حافظ ہے. کہا بیٹا یہ کب یاد کیا؟ کہا ماں کے پیٹ میں. میری ماں 17 پارے کی حافظ تھی, اس کو میں نے بھی روز سنا روز سنا روز سنا, اور پڑھ کرتے ماں پڑھتی تھی اور میں یاد کرتا چلا جاتا. پیدائشی ولی تھے سب بچے, یہاں ممرا کے مکتب میں مسجد میں پڑھنے جاتے ہیں, وہ بھی اودھم چوکڑی کرتے ہیں, ماسٹر صاحب کو اور مولانا کو پریشان کرتے ہیں. میرا غوث مدرسے میں نہیں ماں کے پیٹ میں پڑھ کر کے 17 پارے کا حفظ کیا. اب ان کو علم کی کیا ضرورت تھی, لیکن نہیں, سنو, اپنے وطن کو چھوڑا بغداد تشریف لائے, فرماتے تھے پڑھنے کے زمانے میں کئی کئی دن کا مجھے فاقہ ہو جاتا تھا، ہری گھاسیں ایوان کسرا میں ویرانے میں جا کر کے میں ہری گھاسوں کو نکال کر کے کھا کر اپنی بھوک پیاس بجھایا کرتا تھا، پھر استاد کے پاس آ کے پڑھا کرتا تھا۔ اے گیارہویں میں بریانی کھانے والوں، اپنے غوث کی اس اپنے غوث کے کردار کے کو دیکھو جنہوں نے علم دین حاصل کرنے کے لیے جبکہ ماں کے پیٹ سے حافظ بن کر آئے تھے، پھر بھی دنیا کی درسگاہوں میں مشکلات کا سامنا کر کے اور انہوں نے علم حاصل کیا، اس لیے تاکہ میرا ماننے والا دنیا میں کسی بھی حال میں ہو اسے علم دین پڑھنا ضروری ہے، بغیر علم دین کے وہ اپنے اسلام کی حفاظت نہیں کر سکتا۔ یہ غوث پاک کی شان تھی علم، اور جب وہ علم سے فارغ ہو گئے تو مدرسہ بیٹھ کر کے مدرسے میں درسگاہ میں علم پڑھاتے تھے اور جلسے گاہ میں واس کرتے تھے اور خانقاہ میں بیٹھ کر پیری مریدی کرتے تھے، دکان میں بیٹھ کر تجارت بھی کرتے تھے۔ یہ نہیں کہ پیر بن گئے تو تجارت چھوڑ دو، صرف مریدوں کے نظرانے پر بھروسہ کر کے اور صرف پیری مریدی کریں، نہیں، پیر بھی تھے اور بغداد کی کلاتھ مارکیٹ کے سب سے بڑے کلاتھ مرچنٹ بھی میرے غوث پاک، بہت مالدار تھے ماشاء اللہ۔ ایک مرتبہ ایک چور آیا، اس کو معلوم ہوا کہ یہ رات بھر تہجد پڑھتے ہیں، وظیفہ کرتے ہیں، اس نے سوچا کہ دن بھر کی آمدنی بھی اگر حضرت کی مل گئی تو کم سے کم کئی سال تک میرا پریوار کھاتا پیتا رہے گا، بہت بڑا خزانہ تھا۔ رات کو گھسا اور اس نے جو اچھے کپڑے تھے ایک گٹھری میں باندھا اور جتنے پیسے تھے وہ بوری میں بھرا، بھرنے کے بعد اس کو اٹھا کر کپڑے کی گٹھری کو سر پر رکھا اور روپیے کی تھیلی کو کندھے پر لگایا اور خوش ہو گیا، چلو وہ تو اپنے کمرے میں سبحان اللہ پڑھنے، ان کو خبر بھی نہیں ہے کہ ان کا خزانہ لٹ گیا۔ گھر سے نکلنا چاہا تو دروازہ ہی نہیں مل رہا، ادھر دیوار سے ٹکراتا ہے ادھر ٹکراتا ہے، دن رات بھر اس نے دروازہ تلاش کیا، گیا تھا دروازے سے دروازہ نہیں ملا، اور وہ سمجھتا تھا غوث پاک کو خبر نہیں ہے، غوث پاک ہی نے اسے اندھا کر دیا تھا۔ پوری دیوار میں ایسے ایسے ٹٹول رہا کہ دروازہ ملے تو بھاگوں، تو دروازہ اس کو مل نہیں رہا تھا، یہ بھی غوث پاک کی کرامت ہے، جانے دیا آ، اب بول رہے ہیں ہاں جانے، گھر کے اندر آنے دیا، اب جانے نہیں دوں گا، آیا تھا لینے کے لیے نا، اب دے کر بھیجوں گا۔ جب دیکھا اس کو، اس نے دیکھا کہ رات بھر ٹکرا ٹکرا کے مجھے گومڑے گومڑے آ گئے، لڑکھڑا گیا، تھک گیا، تو سارا مال ایک جگہ رکھ دیا اور کونٹے میں چھپ چاپ بیٹھ گیا کہ اب تو پٹائی صبح ہوگی۔ فجر کے سے پہلے، ابھی فجر کی اذان نہیں ہوئی تھی کہ حضرت خضر علیہ السلام پیران پیر کی بارگاہ میں حاضر ہوئے اور کہنے لگے، حضور فلاں شہر کا قطب انتقال کر گیا ہے، وہاں ایک قطب کی ضرورت ہے، کسی کو قطب بنا کر بھیج دیجیے۔ یہ غوث پاک کی ذمہ داری اللہ تعالی کی طرف سے تھی، جہاں کوئی قطب کا انتقال ہو جائے اس کا سلیکشن غوث پاک کے ذمہ تھا، اور حضرت خضر آ کر کے اطلاع دیتے تھے۔ حضرت خضر علیہ السلام نے کہا وہاں کا قطب انتقال کر گیا ہے، وہاں کسی کو قطب بنا کر بھیج دیجیے۔ تو حضور غوث پاک نے حضرت خضر سے فرمایا کہ خضر، رات ہمارا ایک مہمان آیا ہے اس کمرے میں، اس کو لے گیا۔ حضرت خضر گئے، देखा तो एक आदमी कोने में सिकुड़ा हुआ बैठा था, उसका हाथ पकड़ा तो चीखने लगा, छोड़ दो कभी नहीं आऊंगा, तौबा करता हूँ कभी नहीं। फिजर ने कहा गौसे पाक ने तो मेहमान बना बताया है और ये चिल्ला रहा है कि अब कभी नहीं आऊंगा कभी नहीं आऊंगा। मामला उनकी समझ में नहीं आया, ये तो चोर था, लेकिन गौसे पाक का जरा करीमाना अंदाज देखो, चोर को ये नहीं कह रहे हैं कि चोर है, फरमाते हैं मेरा मेहमान है, आज तो चोरी नहीं करता है तुम चोरी का इल्जाम लगाते हो, गुनाह नहीं करता है गुनाह का इल्जाम लगाते हो। मेरे गौस का और वलियों का किरदार ये है, गुनाह को गुनहगार के गुनाह को देखते हैं पर्दा डाल देते हैं, ये है मेरा। गौसे पाक ने फरमाया था कि मेरा मेहमान है, खिजर अलैहिस्सलाम ने उसका हाथ पकड़ा तो चिल्ला रहा है ये कैसा मेहमान है, मैं नहीं जाऊंगा मुझे छोड़ दो मैं जाता हूँ। खिजर अलैहिस्सलाम क्यों छोड़ने वाले, पकड़ के लेके आए बिठा। हुजूर गौसे पाक रजी अल्लाह ताला अन्हु ने एक निगाह गौसियत डाली तो उसके सारे गुनाह को धो करके चमकदार बना दिया, फिर दूसरी निगाह डाली तो वली बना दिया, और तीसरी निगाह डाली तो कुतुब बना दिया, और फरमाया खिजर इसे ले जाओ और उसकी जगह इसको मुकर्रर कर दो। हजरत खिजर ने पूछा हुजूर ये है कौन, कहा ये रात में आया था लेने के लिए, कुछ लेने के लिए आया था, आया था दुनिया लेने के लिए, और मैं गैरत वाला हौस हूं, आया है दुनिया लेने के लिए, नीयत सही नहीं है, मैंने इसकी नीयत को सही कर दिया, दुनिया नहीं बल्कि दीन अता फरमा कर कुतुब बना। वलियों के पास जाओ तो लेने के लिए जाओ, अब ये नहीं है कि सिर्फ दौलत लेने जाओ, अगर सच्चा वली है गया है, अगर आप गए हैं आप दौलत लेने के लिए, तो वलियों के पास जाने के बाद सिर्फ दौलत ही नहीं मिलती है, दिल की सफाई भी मिलती है, याद खुदा की लज्जत भी मिला करती है, ये शान औलियाए किराम की है। अपने हाल को अल्लाह वालों की बारगाह में पहुंचने के साथ ही साथ सुधार लो, अगर हम सही मानों में उनके पास सच्चे बन करके गए तो दुनिया के साथ तुम्हें दीन भी अता कर दिया जाता है। रब्बुल आलमीन जल्ला जलालहू हमारी नीयतों को सही कर ले और जो गुनाह हमने किए हैं उससे तौबा करने की तौफीक अता फरमाए। रब फरमाता है या अय्युहल्लज़ीना आमनू तूबू इलल्लाहि तौबतन नसूहा, ईमान वालों अल्लाह से सच्ची तौबा कर लो, अगर तुमने सच्ची तौबा कर ली तो असा रब्बुकुम अय्युकफ्फिर अन्कुम सय्यिआतिकुम, तुम्हारा परवरदिगार तुम्हारे जितने गुनाह हैं तौबा करने के बाद उसे साफ कर देगा माफ कर देगा, और तुम्हारा दिल नूर ईमान से जगमगा उठेगा। वलियों के पास जाकर के तौबा करना और उनका अदब करना, इसीलिए आला हजरत फरमाते हैं चमक तुझसे पाते हैं सब पाने वाले, मेरा दिल भी चमका दे चमकाने वाले, तो जाहिर में भी चमको और बातिन में भी चमको। तो मेरे दोस्तों दो नसीहत कर रहा हूं, बच्चों बूढ़ो और मेरी बहू बेटियों, इस पर अमल कर लो फिर इसका फायदा देखो। एक अमल तो ये है नमाज की पाबंदी करो, दूसरा अमल ये है कि मोबाइल से दोस्ती का रिश्ता तोड़ दो, मोबाइल से दोस्ती का रिश्ता तोड़ दो। ये मोबाइल आज का सबसे बड़ा क्रिमिनल इंस्ट्रूमेंट है, सबसे ज्यादा बुराइयों की जड़ है। बच्चों को ये बिगाड़े, स्कूल की पढ़ाई से ये छुड़ाए, اور لڑکیوں کو لڑکوں سے محبت کا پیغام بھیجنے کے لیے اسی کا استعمال ہوتا ہے. مسلم گھرانے کی لڑکیاں بہنوں کے ساتھ گھومنے کے لیے نہیں بلکہ جا کر شادیاں کرنے کے لیے آج روز اخبار میں نظر آ رہا ہے. ہماری بیٹیاں سنو، تم اپنے باپ کی بیٹی پہلے ہوگی، پہلے مصطفیٰ کی کنیز ہو تم. فاطمہ زہرا کے دامنوں کا تقدس کا صدقہ مانو، مانگو اللہ تمہاری آبرو کی غیروں سے حفاظت فرمائے اور اپنے خاندان کی چشم و چراغ بن جاؤ، فاطمہ کی سچی کنیز بن جاؤ. فیشنوں کو چھوڑو، موبائل کو چھوڑو، ہمارے نوجوان موبائل کو طلاق دے، قرآن کو ہاتھ میں لے، خدا کی بارگاہ میں جھکیں، رب العالمین ان کی روزیوں میں بھی برکت دے گا اور دینداری کا اضافہ فرمائے گا. پروردگار عالم چھوٹے سے پروگرام کو قبول فرما لے، اور یہ ایمرجنسی پروگرام ہے. میں کہیں اور جانے والا تھا، ممرہ والے کئی سال سے میرا پروگرام مانگ رہے تھے، تو سال سے نہیں 2 گھنٹے میں ان کو پروگرام دیا. اللہ جب چاہے تو جیسا چاہے اسباب پیدا کر دے. میں یہاں رکا، میں نے کہا بھائی بلا وجہ رکنے سے بہتر ہے کچھ لوگ جمع ہو جائیں گے اور ہم کچھ بولیں گے تو ہم کو بھی ثواب بولنے کا اور سننے والوں کو سننے اور عمل کر کا ثواب ملے گا، اس لیے آ گئے. مجھے بڑی خوشی ہوئی ہے، یہاں بھی بیٹھے ہیں، یہاں بیٹھے ہیں، اتنے لوگ ہیں، کم سے کم میرا خیال میرے انداز میں 150 سے کم نہیں ہے. کتنے ہوں؟ 150 مجمع کا ہم صحیح اندازہ لگاتے ہیں، 150 ہوں گے، 60-70 ہوں گے. اتنے لوگ آ گئے، یہ ہمارے لیے بہت خوشی کی بات ہے. اور ٹھنڈی کی رات، آج ٹھنڈی بھی زیادہ ہو گئی، سمجھ گئے. ہم دعا کرتے ہیں مولا جب ہم قبر میں جائیں تو جہنم کی گرمی ہمیں نہ ہو، اس ٹھنڈی کے صدقے میں سب کی قبروں کو ٹھنڈی بنا دے، ایئر کنڈیشن جنت کا لگا دے، تاکہ تیرے بندے اپنی قبر کی تاریخ کوٹھری میں بھی چین سے سوئیں. نماز پڑھو، موبائل کو طلاق دے دو، یہ 2 نصیحت میری ہے، اور جو عمل کرے گا اس کا فائدہ بہت جلد انشاءاللہ دیکھے گا. وما علینا الا البلاغ. کھڑے ہو کر صلاۃ و سلام. اللهم صل علی سیدنا مولانا محمد و آلہ و اصحابہ و بارک وسلم. مولا کریمہ کا ارشاد بند نواز اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے صدقات و خیر میں اس مجلس خیر کو قبول فرما لیں. جتنے چھوٹے بڑے مرد عورتیں سب آئی ہیں، الہ العالمین سب کی حاضری کو قبول فرما کر ہم سب کے چھوٹے بڑے گناہوں کو اپنے کرم سے معاف فرما کر اپنے بخشے ہوئے بندوں میں شامل فرما دے. مولا کریم کے نمازیوں کو نمازی بنا دے، نمازیوں کے سجدوں میں خلوص پیدا فرما، جو بے راہ رو ہیں انہیں صراط مستقیم پر چلا دے، جو بے ادب ہیں انہیں ادب عطا فرما، جو بے روزگار ہیں انہیں روزیاں عطا فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، اولاد والوں کی اولاد کو نیک و کار بنا دے. بے نیاز مولا جو بچیاں بغیر شادی کے گھروں میں تڑپ رہی ہیں، ان کی شادی کا غیب سے انتظام فرما دے. پروردگار عالم ہمارے بکھرے ہوئے شیرازے کو پھر منظم فرما کر متحد اور متفق فرما دے. مسلمانوں کے دلوں میں اپنی معرفت کا نور اور اپنے حبیب کی محبت کا سرور پیدا فرما دے. اولیاء کرام کے دامن عقیدت سے سب کو وابستہ فرما کر اسلام سنیت اور مسلک پر ثبات قدمی عطا فرما، اور جب ہم دنیا سے جائیں تو ہماری زبانوں پر جاری ہو لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین. الفاتحہ. ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد واله وصحبه وبارك وسلم سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين السلام عليكم